यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपाल बाल संगठनको देशभर छरिएका सम्पत्तिको संरक्षण र उपयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको संगठनका पदाधिकारीलाई निर्देशन। विभिन्न दात्री निकाय तथा मुलुकबाट प्राप्त हुने 5 अर्ब 13 करोड़ अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय। सार्वजनिक सेवा प्रसारण विधेयक 2077 संसदीय समितिबाट पारित। र युक्रेनद्वारा रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन बाल मन्दिरका देशभर छरिएका भौतिक सम्पत्तिको संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ। सो संगठनका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमीन भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम चाल्न पनि निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्री परिषदमा प्रस्ताव ल्याउन संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार उचित लत्ता कपड़ा र माया ममता दिन र गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितताका लागि आग्रह गर्नुभयो। सरकारले विभिन्न दात्री निकाय तथा मुलुकहरूबाट प्राप्त हुने 5 अर्ब 13 करोड़ 43 लाख अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गत बिहिबारको मन्त्री परिषद बैठकले अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमको तेस्रो चरणको कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने 23 मिलियन युरो तथा युनिसेफबाट प्राप्त हुने 2 मिलियन युरो गरी 25 मिलियन युरो अर्थात 3 अर्ब 67 करोड़ 46 लाख बराबरको अनुदान रकम स्वीकार गर्ने निर्णय भएको छ। त्यसै गरी सरकारले जर्मनी सरकारबाट ऊर्जा सुदृढीकरण कार्यक्रमको कार्यान्वयनका लागि प्राप्त हुने 10 मिलियन युरो करिब 1 अर्ब 46 करोड़ रूपियाँ बराबरको अनुदान सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2077 पारित गरेको छ। समितिमा टुंगिन बाँकी दफाहरूमाथि छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदनमाथि छलफल गरी आज समितिले विधेयक पारित गरेको हो। राष्ट्रिय सभामा उत्पत्ति रेडियो नेपाल र नेपाल टेलिभिजन समायोजन गर्न बनेको सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयक प्रतिनिधि सभाले दफावार छलफलको लागि समितिमा पठाएको थियो। विधेयकमा छनौट सिफारिश समितिको संयोजक लोक सेवा आयोगका अध्यक्ष वा सदस्य रहने प्रस्तावमा बहुमतले सहमति जुटाएको हो। समितिका सभापति अमरबहादुर थापाले छनौट समिति संयोजकको विषयमा विवादका कारण रोकिएको विधेयकमा आज सहमति जुटेको बताउनुभयो। अब कानूनी भाषा मिलाएर विधेयकको प्रतिवेदन तयार पार्न संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्याललाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। यसअघि विधेयकमाथिको छलफलका क्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारी मातहतका संचार माध्यमलाई प्रतिस्पर्धात्मक र सक्षम बनाउन खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व छनौट गर्ने विधिमा जोड़ दिन उपयुक्त हुने बताउनुभयो। मन्त्री गुरूङले व्यक्ति केन्द्रित नभई प्रतिस्पर्धात्मक विधिलाई अवलम्बन गर्नुपर्ने र संस्थालाई आत्मनिर्भर बनाउने तर्फ जोड़ दिनुपर्ने बताउनुभयो। छलफलमा सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयकको परिषदको गठनमा संचार तथा सूचना प्रविधि मन्त्री वा राज्य मन्त्री अध्यक्ष हुने प्रक्रियामा भने फरक मत राख्नु भएको छ। उक्त प्रस्तावमाथि सांसद श्रेष्ठले परिषदको प्रमुख सरकारको प्रतिनिधि हुने हो भने समाचार सेवा प्रभावित हुने भन्नुहुँदै उहाँले नागरिकलाई निष्पक्ष सूचना प्रदान गर्न स्वतन्त्र नेतृत्व हुनुपर्ने धारणा राख्नुभयो। समितिबाट पारित उक्त विधेयक सभाको भदौ 18 गतेको बैठकमा पेश हुनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले नयाँ योजनालाई अघि बढ़ाउने भन्दा पनि पुराना योजनाहरूलाई सम्पन्न गर्नेतर्फ सरकार ध्यान केन्द्रित गरेको बताउनु भएको छ। उहाँले पुराना योजनाहरूको भुक्तानीको समस्या महिना दिनभित्रै हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले अबको 100 दिनभित्रै सिद्धबाबा सुरूङ मार्गको ब्रेक थ्रू हुने गरी काम भइरहेको बताउनुभयो। निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्ने गरी तीव्रताका साथ काम गर्न आफूले आग्रह गरेको उहाँले बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चीज नभएको बताउनु भएको छ। प्रेस सेन्टर बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा प्रणाली बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको बताउनुभयो। उहाँले आफूलाई अध्यक्ष भइरहने रहर नभएको बताउनुभयो। पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उहाँले प्रदेश स्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरूपता र एक ढिक्का बनाएर अगाडि बढ़ाउने बताउनुभयो। उहाँले आफू राम्रो गर्दा गर्दै पनि दुई ठूला दल एमाले र कंग्रेसले बलमिच्याई गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक विदाको दिनमा पनि अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिन अघि पत्र लेख्दै सार्वजनिक विदाको दिनमा अस्पतालले बहिरंग सेवा सहित सबै प्रकारका सेवा प्रवाह गर्न आग्रह गर्नु भएको छ। अधिकांश निकायबाट स्वास्थ्य सम्बन्धी सेवा प्रवाह नभएको जनगुनासो बढ़ेपछि सार्वजनिक विदाका दिनमा पनि सेवा प्रवाह गर्न भनिएको हो। मन्त्री परिषद कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ। चार दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग आज खुलेको छ। अविरल वर्षाका कारण गत भदौ 12 गतेदेखि अवरूद्ध कर्णाली राजमार्ग आज दिउँसो 2:30 बजेदेखि खुलेको हो। गगने खोला र दही खोलाको पहिरो पन्छाएसँगै सड़क खुलेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले तीज पर्वको मौलिकता जगेर्ना गर्दै मर्यादित बनाउनु पर्ने बताउनु भएको छ। रेडियो नेपाल र दिदी बहिनी समूहले तीजको अवसर पारेर आज आयोजना गरेको तनाव व्यवस्थापन अन्तर्क्रिया कार्यक्रममा सचिव अरियालले पछिल्लो समय तीज पर्वलाई खर्चिलो र भड़किलो रूपमा मनाउने गरिएको प्रति सचेत हुनुपर्ने बताउनुभयो। रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव अरियालले तीज पर्वलाई परम्परागत रूपमा मात्र नलिई महिला सशक्तिकरणसँग जोड़ेर मनाइनुपर्ने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले तनाव व्यवस्थापन जस्ता कार्यक्रमले मानिसमा सकारात्मक ऊर्जा प्रदान गर्ने भन्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। राष्ट्रिय व्यावसायिक सिप विकास प्रशिक्षण केन्द्रका निर्देशक एवं योग ध्यान प्रशिक्षक बिन्दा आचार्यले तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा दिदी बहिनी समूहका अध्यक्ष प्रज्ञा शरदले रेडियो नेपालका महिला दिदी बहिनीहरूको हकहितका लागि आफूले आवाज उठान गर्ने बताउनुभयो। संसदीय सुनवाई समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरू प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, डाक्टर शंकर शर्मा, डाक्टर शैल रूपाखेती र सुम्निमा तुलाधरको संसदीय सुनवाई गरेको हो। बैठकमा उहाँहरूले आफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै जिम्मेवारीका लागि प्रस्ताव गरिएको देश र नेपाल बीच नेपाल सरकार र नागरिक स्तरको सम्बन्ध, व्यापार, लगानी सहयोग र भ्रमण आदान प्रदान सम्बन्धी वर्तमान अवस्था बारे समितिलाई जानकारी गराउनुभयो। ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले 46 जना सगरमाथा आरोहीलाई सम्मान गरेको छ। खिजीदेम्बा गाउँपालिकाभित्रका सबै सफल आरोहीलाई पालिकाले काठमाडौँमा एक कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो। आरोहीलाई सम्मान गर्दै पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन विकासलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। बागलुङका नेवार समुदाय 300 वर्ष पुरानो हनुमान नाचको संरक्षणमा जुटेका छन्। 300 वर्ष अघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाचको संरक्षणका लागि युवाहरूलाई तालिम दिएर 9 वर्षपछि हनुमान नाचको प्रदर्शन गर्न शुरू गरिएको छ। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
300 वर्ष अघि भक्तपुरबाट बागलुङ आएका नेवारी समुदायले ल्याएको हनुमान नाचको संरक्षणका लागि यहाँका युवाहरूलाई तालिम दिएर 9 वर्षपछि यो नाच प्रदर्शन गर्न शुरू गरिएको छ। हनुमान नाच बागलुङको सुप्रसिद्ध नाच हो। यो नाच नाच्नका लागि 13 जोडी अर्थात 26 जना कलाकारको आवश्यकता हुन्छ। शुद्ध आचरणमा बसेर भगवान राम र हनुमानको पूजा गरेर यो नाच प्रदर्शन गर्ने चलन छ। कला संस्कृतिलाई बचाउनका लागि हनुमान नाचको संरक्षण गर्न लागि नेपाल भाषा मंक खलाका अध्यक्ष मुकेश चन्द्र राज भण्डारी बताउनुहुन्छ।
यसको संरक्षणको लागि धेरै वर्षदेखि हनुमान नाच संरक्षण परिषदको गठन भएर अगाडि बढेको छ र यसपालि 9 वर्षपछि हनुमान नाच बागलुङ बजारमा देखाइँदैछ। एक तालदेखि 24 तालसम्म यसको तालहरू छन्। वैकल्पिक कलाकारहरूको पनि व्यवस्था गरिएको छ।
हनुमान नाच नाच्नका लागि हनुमानको कम्पन आउनुपर्छ। शुद्ध आचरणमा बस्नेलाई मात्र हनुमानको कम्पन आउने भएकाले युवाहरूलाई ब्रह्माचार्यको आचरणमा रहेर हनुमान नाचमा सहभागी गराइने प्रचलन छ। पहिले 3 वा 5 वर्षमा देखाउने गरिएको यो नाच कोरोना महामारी लगायतका कारणले पछाडि सरेको हो। मंगलबार, बिहिबार र शनिबार मात्र देखाइने यो नाचको शुरूआत विधिवत पूजा सहित भदौ 11 गतेबाट प्रदर्शन गर्न शुरू गरिएको हनुमान नाच संरक्षण परिषदका सदस्य ईश्वर मलेपति श्रेष्ठ बताउनुहुन्छ।
जो स्वच्छ रूपले त्यो हनुमान प्रति भक्तिभाव गरेर बस्छ नि उनीहरूलाई पनि त्यो हनुमान कम्पन आउने सम्भावना पनि हुन्छ। यो युवाहरूलाई शुद्ध आचरणमा राखेर उनीहरूलाई अनुशासनमा राखेर नाच सञ्चालन गर्यो भने राम्रो हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो।
बागलुङको हनुमान नाचले देशभरिको नेतृत्व गरेको भन्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्गाले यो नाचको संरक्षण र प्रवर्धनका लागि नगरपालिकाले नगर पर्यटन समिति मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
यो हनुमान नाचको संरक्षणको निम्ति, प्रवर्धनको निम्ति देशका विभिन्न ठाउँमा प्रदर्शन पनि होस् भन्ने किसिमले बागलुङ नगरपालिकाको नगर पर्यटन विकास समिति मार्फत हनुमान नाचको व्यापक रूपमा प्रचार प्रसार गर्ने र नयाँ पिढीहरूलाई यो हनुमान नाचमा सहभागी गराउने, आकर्षण गराउने।
यही भदौ 11 गतेदेखि शुरू गरिएको यो नाच करिब 4 महिना प्रदर्शन गरिनेछ। हनुमान नाच जिल्लाको कला संस्कृति र पर्यटन प्रवर्धनसँग जोडिएको छ। अत यस्ता खाले परम्परागत संस्कृतिको संरक्षण र प्रवर्धनका लागि सबै सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूसमा श्रृंखलाबद्ध ड्रोन आक्रमण गर्दा रूस स्थित 2 ऊर्जा केन्द्रमा आगो लागेको छ। रूसको रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोलाई समेत लक्षित गरी युक्रेनले 158 ड्रोन आक्रमण गरेको थियो। रूसी सेनाले ती सबै क्षेप्यास्त्रहरू निशस्त्र पारे पनि एक तेल प्रशोधन केन्द्रमा भने आगो लागेको स्वीकारेको छ। युक्रेनले यस आक्रमणबारे केही धारणा व्यक्त गरेको छैन। इजरायली सेनाले कब्जा गरिएको वेस्ट वेङको जेनिन शरणार्थी शिविरमा भारी विनाश गरेकोमा संयुक्त राष्ट्रसंघले इजरायलको निन्दा गरेको छ। पछिल्लो 24 घण्टामा इजरायलले एन्क्लेभमा लगातार गोली चलाउँदा कम्तीमा 61 जनाको मृत्यु भएको र घेराबन्दी गरेर प्यालेस्टिनी बासिन्दाहरूलाई खाना, पानी, बिजुली र इन्टरनेटको पहुँचबाट टाढा राखेको भन्दै संघले इजरायलको निन्दा गरेको हो। प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले गाजापट्टीमा पोलियो खोप अभियान सफल पार्नका लागि वास्तविक युद्ध विराम आवश्यक भएको बताएका छन्। यसैबीच इजरायली सेनाले दक्षिणी गाजापट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मूलका इजरायली र एक रूसी मूलका इजरायली सहित 6 बन्धकको शव पहिचान गरेको आज जनाइएको छ। जापानले चिनिया नौसैनिक जहाज आफ्नो जल क्षेत्रमा प्रवेश गरेको भन्दै कड़ा चिन्ता र विरोध गरेको छ। केही दिन अघि आफ्नो हवाई क्षेत्रमा चिनिया सैन्य विमान पठाएको आरोप लगाएकोमा हिजो फेरि चिनिया नौसैनिक जहाज आफ्नो जल क्षेत्रमा प्रवेश गरेको भन्दै जापानले त्यसप्रति विरोध जनाएको संचार माध्यमहरूले जनाएका छन्। स्थानीय समयअनुसार शनिबार बिहान 6 दक्षिणी कुची नोएराबु टापु नजिकै एक चिनिया नौसैनिक जहाज जापानी जल क्षेत्रमा प्रवेश गरेको र त्यसको करिब 2 याकुशिमा टापुको दक्षिण पश्चिमबाट निस्किएको देखिएको जापानी रक्षा मन्त्रालयले जनाएको छ। घटनापछि विदेश मन्त्रालयले टोकियो स्थित चिनिया दूतावासलाई यस घटनाबारे चासो व्यक्त गरेको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको आइतबार काठमाडौँमा आयोजित 26 वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न तयार रहेको बताउनुभयो। केही समय अघि निकै खराब अवस्थामा रहेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको उहाँको भनाइ थियो। मुलुकको अर्थतन्त्र बिग्रिनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताउनुभयो। निजी क्षेत्रले गुनासो गर्न छोडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनु पर्ने धारणा अर्थमन्त्री पौडेलले व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचकहरू सहज बन्दै गएको उल्लेख गर्नुभयो। गवर्नर अधिकारीले चालु आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुने समेत उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्न सक्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ़न नसकेको उल्लेख गर्नुभयो। अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी 2 गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्नुहुनेछ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानून अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ। यसै गरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने सहयोग लिने आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयहरूको सहयोग समेत लिन सक्नेछ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको 100 कार्य योजनामा राजस्व चुहावट नियन्त्रण सम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो। साताको कारोबारको पहिलो दिन आइतबार नेपाल शेयर बजारको परिसूचक नेप्से करिब 2% घटेको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले घटेको छ। यस दिन नेप्से परिसूचक 53.563 अंकले घटेर 2595.93 को बिन्दुमा कायम भएको छ। आइतबार 337 कम्पनीहरूका 2,62,46,435 किता शेयरहरू 10,51,76,82,000 रूपियाँमा किनबेच भएका छन्। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा 2,65,66,00,000 मूल्य बराबरका नेपाली वस्तु विदेशी मुलुक निर्यात गरेको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा हुने निर्यात 7.16% अर्थात 17,75,00,000 रूपियाँले वृद्धि भएको छ। गत आर्थिक वर्षको साउनमा 2,47,91,67,000 बराबरका वस्तु तथा सामानहरू निर्यात भएका थिए। कार्यालयका अनुसार यस अवधिमा विशेष गरी जुस जाम फलामे पाता कपड़ा पिना सिन्थेटिक यार्न कुकुर र बिरालोको खाना तयारी कपड़ा रेसाका कपड़ा गार्मेन्ट र गलैंचाका वस्तुहरू रहेका छन्।
अब खेल समाचार अजय बमबाट।
क्यानाडामा हुने विश्वकप लिग टू अघिको अन्तिम तयारी तथा अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोली आइतबार श्रीलंका भ्रमणमा निस्केको नेपाली टोलीले तीनवटा अभ्यास खेल खेल्नेछ। श्रीलंका डेभलपमेन्ट टीमसँग नेपालले तीनवटा 50 ओभरको अभ्यास खेल खेल्ने जनाएको छ। नेपालले भदौ 18, 20 र 22 गते अभ्यास खेल खेल्नेछ। क्यानले गत शुक्रबार श्रीलंका भ्रमणमा जाने 19 जना खेलाड़ीको नामावली सहमत निकालेको थियो। सन्दीप दामिछाने लगायतका केही खेलाड़ी भने क्यानाडाको भिसा प्रक्रियामा रहेकाले अहिले टोलीसँग नगएको तर केही दिनमा जाने क्यान प्रवक्ता छुब्बी लामाले जानकारी दिनुभयो। कोशी प्रदेशले एन्फा महिला लीगमा शानदार जीत दर्ता गर्दै सुखद शुरूआत गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई 4-0 गोलले पराजित गरेको हो। जितसँगै कोशीले 3 अङ्क जोडेको छ। कोशीको जितमा समीक्षा मगरले 2 गोल गरे। त्यस्तै सञ्जु माया तामाङले 1 गोल गर्दा वालिङकी एम कुमारी विकले 1 गोल उपहार दिएकी थिइन्। सोमबार सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिम एन्फा महिला लीग छनौट पार गरेर आइपुगेको हो। बागमतीलाई भने एन्फाले सिधै लीगमा स्थान दिएको हो। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना शुरू भएको लीगमा 10 टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एक अर्काको सामना गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। साथै देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरू र पश्चिमका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 9 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 66.6 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 125.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस, न्यूनतम 24.7 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 32.6 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल बाल संगठनको देशभर छरिएका सम्पत्तिको संरक्षण र उपयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको संगठनका पदाधिकारीलाई निर्देशन। विभिन्न दात्री निकाय तथा मुलुकबाट प्राप्त हुने 5 अर्ब 13 करोड़ अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय। सार्वजनिक सेवा प्रसारण विधेयक 2077 संसदीय समितिबाट पारित र युक्रेनद्वारा रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।